नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रेया नेपाल। आज मिति 2082 साल पुस 23 गते बुधबार, माघ कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार जनवरी 7 तारीक सन् 2026, नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। परामर्श नहुँदा विषादीले ढाकिन्छ तरकारी शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नेपालमा विगत केही वर्षदेखि तरकारीको उत्पादन उल्लेखनीय मात्रामा वृद्धि भएको छ, तर किसानले तरकारी बालीमा विषादीको समुचित प्रयोग गर्न नजान्दा विषादीको अत्यधिक मात्रा फेला पर्न थालेको छ। पौष्टिक आहार सम्बन्धीको सचेतना प्रविधिमा पहुँच र उत्पादन सामग्रीको उपलब्धतामा वृद्धिका कारणले घरायसी प्रयोगका लागि र आर्थिक उपार्जनको राम्रो स्रोत भएका कारणले व्यावसायिक तरकारी खेतीको विस्तार तथा विकास भएको हो। बढ़दो शहरीकरणले ताजा तरकारीको माग पनि बढ़ाएको छ, तर पछिल्लो समय तरकारीमा अत्यधिक मात्रामा रासायनिक विषादीको मात्रा बढ़ेको समाचार आउन थालेपछि यस क्षेत्रका सरकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्। तीन तहका सरकारसँग कृषि प्राविधिक भए पनि किसानका खेतबारीसम्म पुगेर कृषि परामर्श गर्ने परिपाटी क्रमशः कमजोर बन्दै गएको गुनासो किसानको छ। धेरै किसान विषादीको प्रयोग बिउ बिजन तथा विषादी बिक्रीकर्ता एग्रोभेटकै सल्लाहमा मात्रै प्रयोग गर्दै आएका छन्। किसानसम्म सरकारी संरचनाको पहुँच पुग्न नसक्दा त्यसले तरकारीमा विषादीको मात्रा बढ़ाएको छ, अधिकार कर्मी बीपी पौडेलले उल्लेख गर्नुभयो। सरकारी निकाय उत्पादन वृद्धिमा मात्रै केन्द्रित हुँदा त्यसले विषादीको प्रयोगलाई बढ़ावा दिएको पौडेलले बताउनुभयो। कृषि र पशुको काम गर्नुपर्ने दक्ष प्राविधिकलाई स्थानीय सरकारले वडाको दर्ता र चलानीमा सीमित बनाएर राखेपछि विषादीको समस्या झनै बढ़ेको उहाँले बताउनुभयो। किसानसम्म प्राविधिक नपुग्दा एग्रोभेटकै विश्वासमा किसान पर्ने गरेका छन्। सरकारी निकायले पनि किसानसम्म विषादीको प्रयोगबाट हुने हानि नोक्सानीको प्रभावकारी प्रचार गर्न सकेको छैन। परामर्श नहुँदा विषादीले ढाकिन्छ तरकारी गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। यस वर्षको मध्य चिसो याममा पनि गोलभेडाले प्रशस्त मूल्य पाउँदा सर्लाहीका किसान मख छन्। अघिल्ला वर्षमा शीतलहर चल्ने याममा गोलभेडा बिक्री नभएर किसान हैरान हुन्थे। केजीको 10-12 रूपियाँमा पनि बेच्न मुस्किल पर्थ्यो। यस वर्ष भने किसानले गोलभेडाको अनपेक्षित मूल्य पाइरहेका हुन्। यहाँ किसानले गोलभेडा व्यापारीलाई प्रति केजी 100 रूपियाँमा बिक्री गरिरहेका छन्। किसानसँग व्यापारीले 100 रूपियाँ प्रति केजी खरिद गर्ने गोलभेडा, उपभोक्ताले भने खुद्रा बजारमा प्रति किलो 120 रूपियाँसम्ममा खरिद गरी उपभोग गरिरहेका छन्। यस वर्ष मध्य कार्तिकमा भएको भारी वर्षाले गोलभेडाको बेर्ना नै नष्ट गरेपछि धेरै किसानले गोलभेडा रोप्न पाएका थिएनन्। हरिवन नगरपालिका 2 अत्रौलीका किसान बाबुलाल दोङले कार्तिकमा भएको बेमौसमी वर्षाले गोलभेडाको बोट नष्ट गरेकाले उत्पादन घटेको बताउनुभयो। थोरै किसानले मात्र बेदना जोगाएर गोलभेडा फलाउन सकेकाले राम्रो भाव पाइरहेको दोङको भनाई छ। गोलभेडाले भाव पाउँदा किसान मख पोहोर बिकेन, अहिले किलोकै 100 रूपियाँ। यो खबर पनि गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको हो। हिउँदमा अधिकांश नेपालीको भान्सामा पाक्ने तरकारी, मस्यौराको स्वच्छता र गुणस्तर सुनिश्चित गर्न सरकारले नयाँ मापदण्ड बनाएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले हिउँदको मौसममा धेरै नेपालीको भान्सामा छिटो तरकारी पकाउनुपर्ने अवस्थामा तयार हुने मस्यौराको मापदण्ड निर्धारण गरेको हो। कृषि मन्त्रालयले तयार पारेको मस्यौराको नयाँ गुणस्तर मापदण्ड सोमबार नेपाल राजपत्रमा प्रकाशित भएको छ। यस मापदण्ड राजपत्रमा प्रकाशित भएसँगै आगामी 3 महिनाभित्र पूर्ण रूपमा कार्यान्वयनमा ल्याइनेछ। यो मापदण्ड कार्यान्वयनमा ल्याउन मन्त्रालयले आगामी 3 महिनापछि अनिवार्य लागू हुने जनाएको छ। मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले राजपत्रमा सूचना प्रकाशित भएको मितिले 91 दिनदेखि बजारमा आउने मस्यौराले सरकारले तोकेको लागिको नयाँ मापदण्ड पूर्ण पालना गरेको हुनै पर्ने व्यवस्था गरिएको जानकारी गराउनुभयो। मन्त्रालयद्वारा तयार पारिएको यस मस्यौराको गुणस्तरीयता सुधार नयाँ मापदण्ड बमोजिम अब मस्यौरा भनेर बजारमा बिक्री गरिने खाद्य वस्तुमा अनिवार्य मास कालो दाल वा अन्य दलहन प्रयोग हुने व्यवस्था गरिएको छ। तोकिएको नयाँ मापदण्ड पूरा गर्न अब मस्यौरामा तौल बढ़ाउन वा सस्तो बनाउन अन्न भटमास वा अन्य वस्तुबाट बनेका उत्पादन मिसाउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको मन्त्रालयले स्पष्ट पारेको छ। राजधानी दैनिकले खबर बनाएको छ। स्वदेशी चीनी उद्योग र उखु किसानको संरक्षणका लागि चीनीको अनधिकृत तथा अनियन्त्रित पैठारी तत्काल रोक्न सरोकारवालाले सरकारसँग माग गरेका छन्। यो खबर नेपाल समाचार पत्रले छापेको हो। खुला सीमाका कारण ठूलो मात्रामा चीनीको अवैध आयात भइरहेको र आर्थिक वर्ष 2082-83 आर्थिक ऐन मार्फत चीनी आयातमा भन्सार महसुल 30% घटाएर 15% कायम गरिएपछि स्वदेशी चीनीको बिक्री वितरण प्रभावित भएको उनीहरूको भनाई छ। नेपाल चीनी उद्योग संघले चीनीको आयातमा हाल कायम 15% भन्सार महसुल पुनः वृद्धि गर्न सरकारसँग माग गरेका साथै वार्षिक उपभोग र स्वदेशी उत्पादनको यथार्थ परिमाण निर्धारण गरेपछि अपुग परिमाणका लागि मात्र कोटा तोकी आयात अनुमति दिनुपर्ने उनीहरूको सुझाव छ। भन्सार महसुल घटाइसकेको अवस्थामा कुनै पनि संस्था वा निकायलाई आयातमा थप छूट दिन नहुने ट्रेडर्स मार्फत हुने चीनी आयातमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने र आवश्यकता परेमा नेपाल खाद्य व्यापार कम्पनी लिमिटेड वा साल ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत मात्र चीनी आयात गर्न दिनुपर्ने माग पनि गरिएको छ। संघले विगत आर्थिक वर्ष 2073-74 भन्सार महसुल घटाउँदा भारत र पाकिस्तानबाट ठूलो परिमाणमा चीनी आयात भई स्वदेशी उद्योग संकटमा परेको उदाहरण स्मरण गराउँदै यस्तै अवस्था दोहोरिएमा उखु किसानलाई भुक्तानी गर्न नसक्ने ब्याङ्कको सामा ब्याज तिर्न कठिन हुने र आगामी क्रसिङ सिजनमै उद्योग सञ्चालन हुन नसक्ने चेतावनी दिएको छ। चीनी आयातमा भन्सार छूट हुँदा स्वदेशी उद्योग संकटमा नेपाल समाचार पत्रबाट यो खबर लिएका हौं। माथिल्लो कर्णालीमा भारतीय कम्पनी ग्रान्दी मल्लिकार्जुन राव जीएमआरले कागजात बुझाए पनि वित्तीय व्यवस्थापन हुन सकेको छैन। लगानी बोर्डबाट गत मंगिरमा स्वीकृत शेयर संरचना परिवर्तनलाई लिएर सर्वोच्च अदालतमा परेको रिटमा निर्देशनात्मक आदेश आए पनि पूर्ण पाठ नआउँदा वित्तीय व्यवस्थापनको प्रक्रिया अघि बढ़ाउन नसकिएको लगानी बोर्डले जनाएको छ। जीएमआरले 900 मेगावट जड़ित क्षमताको माथिल्लो कर्णालीमा जीएमआरको 34 भारतीय सरकारी कम्पनी सतलज जलविद्युत विकास निगम एसजेभीएनको 34 भारतीय नवीकरणीय ऊर्जा विकास एजेन्सी इरेडाको 5 र नेपाल विद्युत प्राधिकरणको 27% शेयर रहने गरी वित्तीय व्यवस्थापनका लागि कागजात पेश गरेको थियो। बोर्डको 60 बैठकले जीएमआरले बुझाएको उक्त शेयर संरचना परिवर्तनलाई स्वीकृत गरेको थियो। यसअघि भने जीएमआरको 73 नेपाल विद्युत प्राधिकरणको 27% शेयर हिस्सा थियो, तर अहिले जीएमआरले लगानी जुटाउन इरेडा र एसजीभीएललाई शेयर दिएको हो। सर्वोच्चबाट पूर्ण पाठ नआउँदा माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापन अड्कियो, कान्तिपुर दैनिकले छापेको छ। लोडसेडिङको समयमा प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौताको पहिलो किस्ता तिरेका उद्योगीले दोस्रो र तेस्रो किस्ता तिर्न आनाकानी गरेका छन्। उद्योगीले मंगिरमा दोस्रो र पुसमा तेस्रो किस्ता तिर्नुपर्ने समय तोकिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार 5 उद्योगले मात्रै नियमित किस्ता तिरेका छन्। त्यसमा अशोक स्टील हुलास स्टील र हामा आइरन छन् जो गत चार कार्तिकमा प्राधिकरणले लाइन काट्नु अघि नै 28 किस्तामा बक्यौता तिर्ने गरी प्रक्रियामा आएका थिए। यसै गरी पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टीलले दोस्रो किस्ता तिरेका छन्। बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत 4 र 8 कार्तिकमा 25 उद्योगको लाइन काटेपछि पञ्चकन्या समूहका 2 उद्योगले 17 कार्तिकमा पहिलो किस्ता तिरेका थिए। साथै विद्युत नियमन आयोगमा प्राधिकरणको निर्णय विरूद्ध उजुरी दर्ता गरेको थियो, तर त्यसमा आयोगले अन्तरिम आदेश नदिएपछि उद्योगहरू नियमित किस्ता तिर्न आएका हुन्। बिजुली बक्यौताको दोस्रो किस्ता तिर्न आएनन् 29 उद्योगी। प्राधिकरण न लाइन काट्छ न पुनरावलोकन खुलाउँछ, नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक केयर गिभर सहित कृषि क्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृति प्रदान गरेको छ। यसअघि दीर्घकालीन सहायक श्रमिकको दर्जा केयर गिभरमा संस्थामा काम गर्ने गरी मात्रै श्रमिक पठाउने गरेकोमा अब केयर गिभरको होम टु होम काम गर्ने र कृषि क्षेत्रमा काम गर्ने श्रमिक पठाउने गरी स्वीकृति भएको हो। इजरायल र ओमानसँग नयाँ श्रम समझदारीको तयारी गोर्खा पत्र दैनिकले खबर बनाएको छ। त्रिवीको अतिक्रमित जग्गा फिर्ता ल्याउने काममा विलम्ब, गोर्खापत्र दैनिकले प्राथमिकता दिँदै अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। त्रिवीको जग्गा तथा अचल सम्पत्ति खोजबीन समितिको प्रतिवेदन 2081 सार्वजनिक भएको 3 महिना बितिसक्दा पनि अतिक्रमणमा परेका जग्गा फिर्ता ल्याउने विषयमा ठोस प्रगति देखिएको छैन। समितिले त्रिवीको जग्गा विभिन्न व्यावसायिक तथा सामाजिक संस्थाबाट अतिक्रमणमा परेको तथ्यसहितको प्रतिवेदन सरकार लाई बुझाएको थियो। उक्त प्रतिवेदन असोज अन्तिम साता सार्वजनिक भएको थियो। प्रतिवेदन कार्यान्वयनका लागि फेरि अर्को समिति बनाउने तयारी भएको छ। त्रिवीको दीक्षान्त समारोहमा व्यस्त हुनुपर्ने भएकाले समितिले पूर्णता पाउन सकेको थिएन। अब छिट्टै समितिमा अन्य सदस्य तोकिन्छ र समितिले भने अनुसार जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढ़छ। विश्वविद्यालयको जग्गा उगटेर बसेकालाई हटाउन र अपचलन भएर गएको जग्गाको लगत कायम गर्न सरकारको सहयोग आवश्यक रहेको त्रिवी पदाधिकारीको भनाई छ। अहिले देखिने गरी यति नै रोपनी जग्गा फिर्ता भयो भन्न सक्ने अवस्था छैन, तर हामीले जग्गा अतिक्रमण गरेको भनिएका विभिन्न संस्थाका प्रतिनिधिलाई जग्गा फिर्ता गर्न सहयोग गरिदिनुस् भनेका छौं, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। प्रधानमन्त्रीले राजीनामा माग्दा पनि मन्त्रीहरू पदमै, मन्त्री घिसिङ, खरेल र गुप्ता भन्छन् हामी कुनै दलमा छैनौं, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। चुनाव गराउने म्यान्डेट सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय छन्। जनस्तरबाट पटक पटक प्रश्न उठेपछि स्वयं प्रधानमन्त्री कार्कीले नाम तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बबलु गुप्तासँग राजीनामा माग्नु भएको छ, तर प्रधानमन्त्रीले राजीनामा माग्दा समेत उहाँहरूले ढिलासुस्ती गरिरहनु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार र शहरी विकास गरी 3 मन्त्रालय को जिम्मेवारी लिनुभएका घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक हुनुहुन्थ्यो। उहाँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ। त्यस्तै उज्यालो नेपाल पार्टी र रासोपा बीच एकता गराउने निर्णायक बैठकमा खेलकुद मन्त्री गुप्ता पनि सक्रिय हुनुहुन्थ्यो। खरेल पनि रासोपाको पक्षमा सार्वजनिक रूपमा बोल्दै आउनु भएको छ, तर कुनै पनि दलमा सक्रिय नभएको तीनै मन्त्रीको भनाइ छ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा बनाएको खबर हो यो। आज विशेष महाधिवेशन आह्वान गर्दै महामन्त्रीद्वय गगन विश्व शीर्षकमा नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा कांग्रेसमा विधानको व्याख्या, नेतृत्वको वैधता र आगामी निर्वाचनको मुद्दामा संस्थापन र महामन्त्रीद्वय निर्णायक चरणमा आम्ने सामने हुनु भएको छ। संस्थापन पक्षले नियमित महाधिवेशनमा जाने निर्णय गरे पनि 54% महाधिवेशन प्रतिनिधिको मागलाई आधार बनाएर महामन्त्रीद्वय विशेष महाधिवेशनको तयारीमा जुट्नु भएको हो। दुवै पक्षले पार्टी विभाजनको सम्भावना अस्वीकार गरे पनि निर्णायक विवाद विभाजनकै जोखिमतर्फ उन्मुख रहेको छ भन्दै नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। नयाँ पत्रिका दैनिकले नै अग्रपृष्ठमा राष्ट्रिय सभाका 18 सीटका लागि आज उम्मेद्वारी दर्ता शीर्षकमा पनि खबर छापेको छ। आसन्न 21 फागुनको प्रतिनिधि सभा निर्वाचनका लागि नयाँ र वैकल्पिक भनिएका शक्तिहरू एक ठाउँमा आएपछि दबावमा परेका पुराना राजनीतिक पार्टीहरू पनि मोर्चाबन्दीमा जुटेका छन्। 11 माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र जसपा नेपालले तालमेल गरेर उम्मेद्वारी दर्ताको तयारी गरेका छन्। राष्ट्रिय सभाका 18 सीटका लागि मुख्य चार दल कांग्रेस, एमाले, नेकपा र जसपा नेपाल सीट बाँडफाँड गरेर चुनाव लड्न लागेका हुन्। सभाका 18 सीटका लागि आज उम्मेद्वारी दर्ता। नयाँ पत्रिका दैनिकबाट यी खबर लिएका हौं। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी फागुन 21 गते हुने निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गराउन सम्भव नभएको बताउनु भएको छ। नागरिक न्यूजको कार्यक्रम नागरिक फ्रन्टलाइनका लागि मंगलबार कुराकानी गर्दै मन्त्री खरेलले विदेशबाट मतदान नो भोटको व्यवस्थाबारे दलहरूसँग छलफल भए पनि यसपालि लागू गर्न सम्भव नभएको बताउनु भएको हो। विदेशबाट मतदान अहिले असम्भव शीर्षकमा नागरिक दैनिकले खबर बनाएको छ। नागरिक दैनिकले निर्वाचन तयारीमा जुट्यो एमाले शीर्षकमा पनि खबर बनाएको छ। जेएनजी आन्दोलन छानबिन गर्न बनेको जाँचबुझ आयोगले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको स्थान हद फुकुवा गरेसँगै एमाले देशभर चुनावी कार्यक्रम र दौड़ाहाको तयारी थालेको छ। नागरिक दैनिकले खबर बनाएको हो। निर्वाचन आयोगले माघको पहिलो सातादेखि निर्वाचन आचार संहिता लागू गर्दैछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र मर्यादित बनाउन आयोगले स्वीकृत गरिसकेको आचार संहिता अर्को सातादेखि लागू गर्ने तयारी भइरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो। तर निर्वाचन आचार संहिता कार्यान्वयन भने सहज छैन। सामाजिक सञ्जालको बढ़दो दुरूपयोग रोक्न निर्वाचन आयोगको लागि मुख्य चुनौती देखिएको छ। आयोगका बैठकहरूमा पनि सूचना प्रविधिको प्रयोगले आचार संहिता कार्यान्वयनमा ठूलो चुनौती थपेको भन्दै चिन्ता व्यक्त भइरहेको छ। सामाजिक सञ्जालको साँचो विदेशमा दुरूपयोग रोक्न टाउको दुखाई अन्नपूर्ण पोस्टले खबर बनाएको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।